الحمد لله نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين هم للزكاة فاعلون. رمضان المبارك میں ہمارے ہاں ایک معمول ہے کہ لوگ زکاة نکالتے ہیں، اکثر لوگ رمضان میں زکاة دیتے ہیں، تو اس لیے روزے کے ساتھ ساتھ زکاة کے مسائل بھی رمضان میں ہی زیادہ پوچھے جاتے ہیں. تو میں آج کے لیکچر میں کچھ زکاة کے بنیادی مسائل آپ کے سامنے بیان کروں گا، اور زکاة کے بارے میں کچھ غلط فہمیاں جو پھیلی ہوئی ہیں ان کو بھی انشاءاللہ دور کرنے کی کوشش کروں گا. پہلی بات تو یہ سمجھ لینی چاہیے کہ یہ خوب سمجھ لیں کہ رمضان جو ہے وہ زکاة کا مہینہ نہیں ہے، رمضان روزوں کا مہینہ ہے. زکاة ہر شخص پر الگ الگ تاریخ میں واجب ہوتی ہے، کیونکہ زکاة کہتے ہیں کہ جب آپ کے پاس سال کے کسی بھی اسلامی دن میں نصاب آیا، آپ 52.5 تولہ چاندی کے رقم جو ہے اس کے برابر آپ مالک بن گئے، تو پھر آپ پر لازم ہے کہ وہ تاریخ آپ نوٹ کر لیں، اور اگلے سال پھر اسی تاریخ پہ آپ دیکھیں کہ آپ کے پاس کتنے پیسے ہیں. جتنے پیسے ہیں اس کا 2.5% آپ زکاة نکال دیں. تو ظاہر ہے ہر آدمی صاحب نصاب الگ الگ تاریخوں میں بنتا ہے، ساری قوم رمضان میں تھوڑی صاحب نصاب بن جاتی، تو ہر ایک الگ الگ تاریخوں میں صاحب نصاب بنتا ہے. تو اس لیے کسی کے پر یکم محرم کو زکاة لازم ہو رہی ہوتی ہے، کسی پہ 2 کو، کسی پہ 3 محرم کو، کسی پہ ربیع الاول میں ہو رہی ہوتی ہے، کسی پہ ربیع الثانی میں زکاة لازم ہو رہی ہوتی ہے. ہر ایک کا سال الگ ہے، اور شریعت میں حکمت یہ ہے کہ تاکہ پورے سال مسلمانوں کی زکاتیں نکلتی رہیں اور پیسے اس طریقے سے ڈیوائیڈ ہوتے رہیں، کیونکہ جو زکاة کے مستحقین ہیں ان کو ضرورت صرف رمضان میں نہیں ہوتی، رمضان کے علاوہ بھی ہوتی ہے. تو پہلی بات تو یہ کلیئر کر لینی چاہیے کہ رمضان سخاوت کا مہینہ ضرور ہے، اس میں صدقات و خیرات کی بہت زیادہ اہمیت ہے، اور نبی صلی اللہ علیہ وسلم سخاوت کا دریا بن جایا کرتے تھے. مگر رمضان اسپیسیفک کوئی زکاة کے ساتھ خاص نہیں ہے، بلکہ زکاة ہر شخص پر الگ الگ تاریخوں میں لازم ہوتی ہے. کیسے لازم ہوتی ہے، کن چیزوں پہ لازم ہوتی ہے، مختصر لفظوں میں میں کوشش کرتا ہوں اس بحث کو سمیٹنے کی، اللہ وقت میں برکت دے دے. دیکھیے، زکاة صرف 4 چیزوں پر لازم ہوتی ہے. نمبر 1، گولڈ پہ. آپ کے پاس اگر سونا ہے تو آپ پر زکاة لازم ہوگی. 7.5 تولہ سونا پر زکاة لازم ہوتی تھی، اب 7.5 تولے پر نہیں، بلکہ سونے کے ساتھ آپ کے پاس اگر 1 روپیہ بھی ہے یا اور کوئی دوسری چیز ہے جس پہ زکاة واجب ہوتی ہے، جو میں ابھی انشاءاللہ بتاؤں گا، تو پھر سونے کا نصاب 7.5 تولے سونا نہیں رہتا. یاد رکھیے، 7.5 تولے سونے پر زکاة اس صورت میں لازم ہوتی ہے کہ کسی کے پاس 7.5 تولہ سونا کے علاوہ باقی زکاة کا مال بالکل بھی نہ ہو، یعنی وہ مال بالکل بھی نہ ہو جس پہ زکاة ہوتی ہے. تو ایسا آج کل میرا خیال ہے شاید ہی کوئی دنیا میں آدمی ہو یا عورت ہو جس کے پاس صرف سونا ہو اور 1 روپیہ بھی اس کے پاس نہ ہو. تو اس لیے جب سونے کے ساتھ کوئی بھی چیز مل جائے گی تو پھر سونے کا نصاب باقی نہیں رہتا، بلکہ چاندی کے نصاب کی طرف حکم آ جاتا ہے. اس کی وجہ یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کے دور میں 52.5 تولہ چاندی اور 7.5 تولہ سونا کی قیمت ایک ہی تھی، اس لیے ان دونوں میں سے کسی کو بھی آپ نصاب بنا سکتے تھے. لیکن آج ان کی قیمتوں میں زمین آسمان کا فرق ہے، اور آج امت کا تقریباً اجماع ہے کہ چاندی جو ہے وہ نصاب میں اصل ہے، اور کیونکہ اس کی قیمت کم ہوتی ہے اور اس میں زکاة واجب ہونے میں غریب کا فائدہ ہے، اور سونے کی ویلیو بہت زیادہ ہو گئی ہے. تو اس لیے چاندی کو اصل معیار بنایا گیا ہے. کسی کے پاس اگر 52.5 تولہ چاندی، جو 612 گرام یا اس کے قریب قریب گرام میں، آپ انٹرنیٹ پہ آپ چیک کر سکتے ہیں کہ کتنے گرام بنتی ہے وہ چاندی، تو 600-700 کے درمیان میں ہے، تو یہ جو اتنے گرام چاندی یا اس کی قیمت کے برابر اگر کسی کے پاس سونا ہوگا یا چاندی ہوگی یا کیش رقم ہوگی یا مال تجارت ہوگا، تو اس پہ زکاة لازم ہو جائے گی. تو 4 چیزوں میں پہلی چیز کیا ہوئی، سونا، اس کی ویلیو لگائی جائے گی. دوسری چیز ہے چاندی، چاندی کی ویلیو لگائی جائے گی. تیسری چیز ہے کیش رقم. آپ کے پاس کیش رقم اگر موجود ہے ضرورت کے لیے ہو یا بغیر کسی ضرورت کے ہو، بہرحال اس پر زکوٰۃ لازم ہوتی ہے۔ لوگ کہتے ہیں ہم نے یہ پیسے رکھے ہوئے ہیں حج کرنے کے لیے، ہم نے یہ پیسے تو رکھے ہوئے ہیں مکان خریدنے کے لیے، تو اس سے کوئی فرق نہیں پڑتا، کیش اماؤنٹ آپ کے پاس ہے، آپ کا ذاتی ہے، تو آپ پر زکوٰۃ لازم ہے۔ آپ نے اگر کیش اماؤنٹ کسی کو قرض دیا ہوا ہے اور واپس ملنے کی امید بھی ہے آپ کو، تو اس پر بھی زکوٰۃ واجب ہے۔ چوتھی چیز جس پر زکوٰۃ لازم ہوتی ہے وہ ہے مال تجارت۔ مال تجارت کا مطلب یہ ہوتا ہے کہ وہ چیزیں جو آپ نے بیچنے کے لیے خریدی ہیں ان پر بھی زکوٰۃ لازم ہے۔ آپ نے کوئی پلاٹ خریدا، خریدتے ہوئے آپ کی نیت تھی کہ میں اس کو بیچوں گا، تو یہ تجارت کا مال کہلائے گا، اس پلاٹ پر بھی زکوٰۃ واجب ہے، اس کی بھی ویلیو لگائی جائے گی۔ اگر آپ نے پلاٹ خریدا اس نیت سے نہیں کہ میں بیچوں گا، ویسے ہی خریدا آپ نے کہ دیکھیں گے بعد میں کیا کرنا ہے، بعد میں آپ کو بیچنے کا خیال آ گیا، اس پر زکوٰۃ لازم نہیں ہے۔ آپ نے پلاٹ خریدا بیچنے کی نیت سے، لیکن زکوٰۃ کی تاریخ آنے سے پہلے آپ کا ارادہ بدل گیا اور آپ نے کہا چھوڑو کیا کروں گا بیچ کے، تو بھی زکوٰۃ واجب نہیں ہے۔ پتہ یہ چلا خریدتے ہوئے بھی بیچنے کی نیت ہو اور وہ اب تک وہ نیت برقرار ہو، ایسے مال کو مال تجارت کہا جاتا ہے۔ پلاٹ ہے، کوئی بھی چیز ہے، پرچون کی دکان میں جو جنرل اسٹور میں سامان پڑا ہوا ہوتا ہے، یہ سارا بیچنے کی نیت ہی سے خریدا ہوتا ہے۔ بڑے بڑے جنرل اسٹور ہیں یا چھوٹے چھوٹے اسٹور ہیں، سب میں دکاندار کے پاس جو مال پڑا ہوتا ہے وہ بیچنے کی نیت ہی سے پڑا ہوتا ہے، لہذا دکان کے جتنا مال ہے اس پہ زکوٰۃ لازم ہے، خود اس دکان پہ لازم نہیں ہے، کیونکہ دکان بیچنے کے لیے نہیں خریدی ہوتی، رینٹ پہ دینے کے لیے خریدی ہوتی ہے یا اس میں بزنس کے لیے خریدی ہوتی ہے، یعنی اس میں مال ڈال کے بیچنے کے لیے خریدی ہوتی ہے۔ اور اگر کسی نے دکان اس نیت سے خریدی کہ میں یہ دکان خرید رہا ہوں اور میں یہ اس دکان ہی کو بعد میں بیچوں گا، خریدتے ہوئے یہی نیت ہو، تو پھر اس دکان پر بھی زکوٰۃ لازم ہے۔ آپ نے مکان خریدا بیچنے کی نیت سے، مکان پر زکوٰۃ لازم ہے۔ آپ نے مکان خریدا بیچنے کی نیت نہیں تھی، رینٹ پہ دینا چاہتے ہیں یا رہنا چاہتے ہیں یا کنفیوز ہیں کہ پتہ نہیں کیا کروں گا، تو اس پہ زکوٰۃ لازم نہیں ہے، اس کے رینٹ پہ زکوٰۃ لازم ہے۔ وہ میں آپ کو بتاتا ہوں کیسے لازم ہوتی ہے۔ تو دوبارہ میں ریپیٹ کر دیتا ہوں، چار چیزوں پہ زکوٰۃ ہوتی ہے، گولڈ پہ، چاندی پہ، اور کیش اماؤنٹ پہ، اور مال تجارت پہ۔ تو یہ چار چیزیں جس کے پاس ہوں گی، اچھا اس میں استعمال کی چیزیں سب خارج ہو گئیں اس سے، بلکہ جو چیزیں استعمال میں نہیں بھی ہیں ان پہ بھی زکوٰۃ لازم نہیں ہے۔ جیسے آپ کے پاس کوئی دو چار پلاٹ پڑے ہوئے ہیں، دو چار بنگلے ہیں، چار چھ گاڑیاں ہیں، تو اگرچہ وہ استعمال میں نہیں ہیں تو آپ زکوٰۃ لے تو نہیں سکتے، مگر آپ پر زکوٰۃ واجب بھی نہیں ہے، کیونکہ وہ بیچنے کے لیے نہیں آپ نے خریدی، وہ الگ بات ہے، یہ اسراف میں آتا ہے، بلا وجہ آپ نے اتنی چیزیں خرید کے ڈالی ہوئی ہیں، کسی کام کی نہیں ہے، نہ یوز میں آ رہی ہیں، لیکن بہرحال ان چیزوں پہ زکوٰۃ لازم نہیں ہے۔ زکوٰۃ انہی چیزوں پہ ہوتی ہے جو بیچنے کی نیت سے خریدی ہوں آپ نے، کیونکہ تجارتی مال ہے وہ۔ تو سونا ہو گیا، چاندی ہو گیا، تجارتی مال ہو گیا، اور کیش اماؤنٹ، ان چار چیزیں یا ان میں سے کوئی تین چیزیں یا کوئی دو یا کوئی ایک چیز، جب آپ کے پاس اتنی مالیت کی ہو کہ جو 52.5 تولہ چاندی کے برابر، جو 40-50 ہزار روپے کے درمیان میں ہوتی ہیں 52.5 تولہ چاندی، 2020 میں میں آپ سے ابھی بات کر رہا ہوں رمضان میں، تو اس میں جو ہے نا 40-50 ہزار کے درمیان ہے، روزانہ چونکہ چاندی کے ریٹ چینج ہوتے رہتے ہیں، تو آپ نیٹ پہ سرچ کر سکتے ہیں کہ آج کے دن 52.5 تولہ چاندی کی کیا قیمت ہے۔ تو 52.5 تولہ چاندی کی قیمت کے برابر جس دن آپ کے پاس یہ چار چیزیں جمع ہو گئیں، سونا 1 تولہ بھی آج کل 52.5 تولہ چاندی کے برابر پہنچ جاتا ہے، تو یہ چار چیزیں جس دن آپ کے پاس 52.5 تولہ چاندی کے برابر پہنچ گئیں، یہ چاروں کا مجموعہ یا چاروں میں سے کوئی تین یا دو یا ایک ہی چیز، مثال کے طور پر آپ کے پاس 20-20 ہزار روپے کی چاروں چیزیں پڑی ہوئی ہیں، آپ نے گھڑی خریدی تھی یا موبائل خریدا تھا بیچنے کے لیے، اس کی ویلیو 20 ہزار ہے فار ایگزامپل، آپ کے پاس کیش اماؤنٹ پڑا ہوا ہے 30 ہزار روپے فار ایگزامپل، تو 30 اور 20 ملا کے 50 ہو گئے، تو یہ 52.5 تولہ چاندی کے برابر ہے۔ تو جس دن یہ آپ اتنے پیسہ آپ کے پاس آ جائے، آپ پر لازم ہے کہ آپ وہ اسلامی تاریخ نوٹ کر لیں۔ مثال کے طور پر 2 ربیع الاول کو کسی کے پاس اتنا اماؤنٹ آیا، تو اسے چاہیے کہ وہ ڈیٹ نوٹ کر لے کہ بھائی 2 ربیع الاول یہ آج کی میری ڈیٹ ہے۔ اب ہوگا کیا، اب آپ نے درمیان میں نہیں دیکھنا سال کے کہ کیا آ رہا ہے کیا جا رہا ہے، اتنی اتنا سختی کا شریعت نے مکلف نہیں بنایا کہ اب کس کس چیز پہ سال گزر رہا ہے. نہ 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 نہ, بس آپ صاحب نصاب بن گئے. دو ربیع الاول کو فار ایگزامپل آپ نے وہ تاریخ نوٹ کر لی کہ بھائی اب میں اللہ نے مجھے صاحب نصاب بنا دیا, مالدار بنا دیا. یعنی شریعت کی ٹرم میں ایسے آدمی کو مالدار کہا جاتا ہے. اکثر یہ دولت اتنی انسان کے پاس اس وقت آتی ہے یا تو کوئی کنوارا چھڑا چھاٹ اس کو اس کی جو ہے نا جاب لگ جائے, تو پہلی سیلری جب ملتی ہے تو عموماً صاحب نصاب بن جاتا ہے. لڑکیوں کی جب شادی ہوتی ہے تو ان کو گولڈ ملتا ہے شوہر کی طرف سے یا سسرال کی طرف سے یا ابا اما کی طرف سے, تو وہ جو گولڈ ان کو ملتا ہے تو وہ ان لڑکیوں پر لازم ہے. جس دن وہ گولڈ ان کو ملے, ہینڈ اوور ہو, وہ فوراً ڈیٹ نوٹ کر لیں. تو یا کسی کے والد کا انتقال ہو جائے تو وراثت ٹرانسفر ہو جاتی ہے. تو اس طرح کچھ چیزیں ہیں کہ اگر آپ وہ ڈیٹ بھول گئے ہیں تو اس طرح سے آپ اندازہ لگا سکتے ہیں اور وہ ڈیٹ آپ نوٹ کر لیں. اگر یاد نہیں ہے وہ ڈیٹ تو پھر توبہ استغفار کریں اور پھر غور و فکر کر کے کوئی بھی ڈیٹ متعین کریں آپ. تو جب دو ربیع الاول فار ایگزامپل آپ کے پاس یہ چار یا تین یا دو یا ایک چیز اتنی آ گئی تو آپ صاحب نصاب ہو گئے. اب آپ نے کیا کرنا ہے کہ پورے سال نہیں دیکھنا کیا آ رہا ہے کیا جا رہا ہے, اس کا حساب رکھنے کی بالکل بھی ضرورت نہیں ہے. اگلے سال دو ربیع الاول کو آپ نے پھر دوبارہ حساب کرنا ہے کہ اب میرے پاس کتنے پیسے پڑے ہوئے ہیں. اگر آپ کے پاس 52.5 تولہ چاندی یا اس کی قیمت کے برابر یا اس سے زیادہ اماؤنٹ ہے, چاہے پیسوں کی شکل میں, یعنی یہ چار چیزوں کو ملا کے یا ان دو یا ایک چیز کا اتنا ہے کہ یعنی ابھی بھی آپ صاحب نصاب ہیں, تو جتنا ہے اس کا 2.5% آپ زکوٰۃ میں دے دیں. پہلی مرتبہ دو ربیع الاول کو آپ کے پاس پیسے آئے, آپ نے نوٹ کر لیے کہ یار میں صاحب نصاب بن چکا ہوں یا بن چکی ہوں. اگلے سال آپ نے دو ربیع الاول کو حساب کرنا ہے. یعنی جیسے ہی تاریخ چینج ہوتی ہے نا, چاند سورج غروب ہوتا ہے اور تاریخ چینج ہو جاتی ہے اسلامی تاریخ, تو آپ نے دو ربیع الاول کو دیکھنا ہے کہ بھائی میری جیب میں کتنے پیسے ہیں. خواتین دیکھیں ہم میرے پرس میں کتنے پیسے ہیں, میرے اکاؤنٹ میں کتنے پیسے ہیں, کتنے پیسے میں نے لوگوں کو دیے ہوئے ہیں جو مجھے امید ہے کہ مل جائیں گے, وہ لوگ وہ پیسے لے کے بھاگیں گے نہیں. اگر کہیں ڈپازٹ رکھوایا ہوا ہے آپ نے, مکان رینٹ پہ لیا ہے, اس ڈپازٹ رکھوایا تو وہ بھی اس میں ایڈ کریں. یہ تمام چیزیں آپ نے اس دن ایڈ کرنے کے بعد آپ نے ڈائری میں لکھنا ہے, بھائی آج کی تاریخ میں میرے پاس اتنی مالیت کا سامان موجود ہے. یہ چار چیزوں میں جو میں بار بار ریپیٹ کر رہا ہوں, اتنی مالیت کا میرے پاس سامان موجود ہے. اب آپ نے اس میں سے اپنے قرضوں کو مائنس کرنا ہے. آپ نے کہا یہ رقم فار ایگزامپل 2 لاکھ یا 4 لاکھ یا 5 لاکھ بنتی ہے. جو بیچنے کے لیے موبائل آپ کے پاس ہے وہ بھی آپ نے ایڈ کر لیا, گولڈ بھی ایڈ کر لیا, چاندی بھی ایڈ کر لی, یا جو چیزیں ہیں بس وہی رکھی ہیں آپ کے پاس, کچھ بھی نہیں ہے لیکن اماؤنٹ اتنا پڑا ہوا ہے 70,000 روپے ہیں فار ایگزامپل, تو وہ آپ نے نوٹ کر لیا کہ بھائی مثال کے طور پر یہ ٹوٹل اماؤنٹ بنتا ہے 5 لاکھ روپے کا. آپ نے ڈائری میں نوٹ کر لیا بھائی 5 لاکھ روپے کی مالیت کی چیزیں میرے پاس, یہ چار چیزیں میرے پاس موجود ہیں. پھر آپ نے کیا کرنا ہے کہ میں نے لوگوں کو پیسے دینے کتنے ہیں, کچھ قرضے آپ کے اوپر بھی ہوں گے, تو آپ نے وہ تمام قرضوں کو جو آپ نے دینے ہیں وہ اس میں سے مائنس کرنے ہیں. بھائی ستار بھائی کے 20,000 روپے بنتے ہیں اور میری کمیٹی نکلی تھی 2 مہینے پہلے, وہ میں کھا گیا تھا, تو یعنی کھا گیا کا مطلب میں نے استعمال کر لی تھی, تو کمیٹی تو میں ایڈوانس میں لے چکا ہوں. اب میں نے جو کمیٹی کی قسطیں جمع کرانی ہیں وہ قسطیں بھی آپ اس میں ڈال دیں. اور اگر آپ کی ابھی کمیٹی نکلی نہیں ہے بلکہ آپ قسطیں جمع کرا چکے ہیں کمیٹی کی, کمیٹی آپ کی اگلے مہینے نکلے گی, تو یہ پیسے چونکہ آپ کے ہیں جو لوگوں نے لوٹانے ہیں تو یہ بھی نصاب میں آپ شامل کر لیں, ان کی بھی زکوٰۃ آپ کو دینی ہے. کمیٹی پہلے نکل چکی ہے تو پھر جو رقمیں آپ نے دینی ہے کمیٹی کی وہ مائنس کر دیں اور جو لینی ہے وہ پلس کر دیں. تو اس طرح سے آپ نے جو قرضے لوگوں سے لینے ہیں وہ پلس کریں, جو پبلک کو دینے ہیں وہ آپ نے مائنس کر دیں. پلس مائنس کرنے کے بعد جو اماؤنٹ بچے گا دو ربیع الاول کو, یہ میں دو ربیع الاول اس لیے بتا رہا ہوں کہ میں نے ایسے شخص کو فرض کیا جو دو ربیع الاول کو صاحب نصاب ہوا تھا. ایسا نہ ہو کوئی لوگ دو ربیع الاول کو پکڑ کے بیٹھ جائیں کہ دو کو زکوٰۃ واجب ہوتی ہے, کوئی نیا مسئلہ آیا سامنے, تو ایک مثال دے رہا ہوں. تو پلس مائنس کر کے جو اماؤنٹ آپ کے پاس باقی بچے گا اس کو آپ نے 40 پہ ڈیوائڈ کرنا ہے. مثال کے طور پر دو ربیع الاول کو آپ نے تمام اثاثے جو چار چیزوں پر مشتمل تھے وہ آپ نے کاؤنٹ کیے, پلس مائنس کیے. فار ایگزامپل 5 لاکھ روپے بن رہے ہیں, اس میں آپ نے وسیم بھائی کے پیسے دینے ہیں, ستار بھائی کے دینے, और चमूनी आपा के इतने पैसे, कोई खातून है उन्होंने चमूनी आपा से उधार लिया हुआ था वो देना है, ये सारी चीज़ें आपने प्लस माइनस करके जवाब आ रहा है जी आपका, हो सकता है जवाब 5 लाख के बजाय 6 लाख आए, क्योंकि हो सकता है आपने लेने ज़्यादा हो देने कम हो, ये भी पॉसिबल है कि 4 लाख जवाब आए। तो जो भी जवाब आया आपने, और 4 करोड़ भी हो सकता है, वही तो जिसके पास दौलत है उस ज़्यादा है उसकी ज़कात ज़्यादा बनती है, कम है तो कम ज़कात बनेगी। तो आपने उस अमाउंट को डिवाइड कर दिया 40 से, कैलकुलेटर में डिवाइडेड बाय 40, क्योंकि 40 से डिवाइड करेंगे तो 2.5% जवाब आता है। जो जवाब आए उसको आपने डायरी में नोट कर लिया कि आज की तारीख में मुझ पर इतने पैसे ज़कात के वाजिब हैं, यानी 100 रुपये में 2.5 रुपये बनते हैं, वो 1 लाख में 2.5 हज़ार बनते हैं, तो 10 लाख में 25 हज़ार रुपये बनते हैं। तो 10 लाख की ज़कात बन गई आपकी 25 हज़ार रुपये, आपने नोट कर लिया भाई 25 हज़ार रुपये। अब आपने क्या करना है कि ये आपको पता चल गया भाई 25 हज़ार हैं, आपने अपने घर वालों को बता देना है भाई 25 हज़ार ज़कात मुझ पर वाजिब है, मैं अगर मर गया मेरा इंतकाल हो गया तो ये मेरे विरासत से निकाल देना। अब आप मुस्तहिक को तलाश करें, कहाँ देने हैं सोचें, गौर करें। सबसे पहले आपने अपने करीब के गरीब रिश्तेदारों में देखना है। गरीब की डेफिनेशन क्या है ये भी मैं आपको बता दूँ, गरीब के पास भी ये चार चीज़ें और एक और चीज़ गरीब ऐड करेगा, यानी सोना चांदी तिजारती माल और कैश अमाउंट, और एक और चीज़ ऐड करनी पड़ेगी कि वो चीज़ जो पूरे साल इस्तेमाल नहीं होती, यानी गरीब के गुर्बत के निसाब में 4 के बजाय 5 चीज़ें देखी जाती हैं। आप जिसको ज़कात देना चाहते हैं ना उसके पास 5 चीज़ें या उनमें से 4 या उनमें से 3 या उनमें से 1 चीज़ 52.5 तोला चांदी के बराबर नहीं होनी चाहिए। 4 चीज़ें तो वही हैं, सोना चांदी माले तिजारत और कैश नकदी रकम। 5वीं चीज़ है ज़रूरत से ज़ायद सामान। अगर किसी गरीब के पास ज़रूरत से ज़ायद सामान इतना है कि वो 52.5 तोला चांदी के बराबर पहुंच जाता है तो आप उसको ज़कात नहीं दे सकते। और ज़रूरत से ज़ायद सामान की डेफिनेशन ये है कि वो सामान जो पूरे साल इस्तेमाल में ही नहीं आ रहा। किसी गरीब के पास एक प्लॉट है, पूरा साल गुजर जाता है वो इस्तेमाल में ही नहीं आता, बल्कि वो इस्तेमाल में है ही नहीं अभी। इस्तेमाल में ना होने का मतलब ये है कि ना वो रेंट पर दिया हुआ है उसने, ना वो उस पर रह रहा है, तो बस एक प्रॉपर्टी पड़ी हुई है, तो ये इसकी अलामत है ये सामान ज़रूरत से ज़ायद है। वो अलग बात है उसने रखा हुआ है अपनी किसी फ्यूचर की ज़रूरत के लिए, बच्ची की शादी के लिए, बच्चे की शादी के लिए, लेकिन शरीयत की इस्तेलाह में इसको ज़रूरत नहीं कहते। ज़रूरत का मतलब जो इस्तेमाल में आ रही हो, तो इसलिए ऐसे आदमी को ज़कात नहीं दे सकते जिसके पास कोई प्लॉट हो, प्रॉपर्टी, और वो इस्तेमाल में ना हो। तो लोग कहते हैं हमने आड़े वक्त के लिए रखा हुआ है, तो भाई आड़ा वक्त आ गया ना, अब आप गरीब हैं, आप ज़कात के मुस्तहिक, तो आड़ा वक्त आ तो गया, अब आप उसे बेच के अपनी ज़रूरत पूरी करें, आप ज़कात नहीं ले सकते लोगों से। बाज़ लोगों ने गोल्ड रखा हुआ होता है और ज़कात मांगते फिर रहे होते हैं, उनसे कहा जाए कि भाई ज़कात क्यों मांग रहे हो, तुम्हारे पास तो सोना है, वो जवाब में कहते हैं ये सोना तो हमने आड़े वक्त के लिए रखा हुआ है। तो भाई और कौन सा आड़ा वक्त, आड़े वक्त की और क्या डेफिनेशन है, यही तो आड़ा वक्त आ गया कि आपके पास जो है वो अब मजबूर हो गए। तो शरीयत कहते हैं मजबूरी में पहले अपना माल बेचो फिर लोगों से आप ज़कात ले सकते हैं, पहले अपना गोल्ड बेचें और बाकी। ये आड़ा वक्त की डेफिनेशन ही यही है कि आप ज़कात मांगने पर आ जाएं। तो इस्लाम कहते हैं पहले अपनी चीज़ खर्च करो उसके बाद लोगों के पास जाओ ज़कात के लिए। तो हर आदमी ने आड़े वक्त के चक्कर में जो है ना इतनी इतनी प्रॉपर्टी और इतना कुछ जमा करके रखा हुआ होता है, आड़ा वक्त आएगा। तो एक खातून थी, उनके पास काफ़ी गोल्ड था, तो उनकी बच्ची की शादी थी, तो वो लोगों से चंदा मांग रही थी कि भाई मेरे साथ मदद करो, मेरी बेटी की शादी है, मेरे पास जहेज़ के लिए नहीं, जहेज़ तो एक लानत है आपको पता है, लेकिन बहरहाल माशरे में इसके बगैर आजकल शादी लोग करते नहीं हैं, तो जहेज़ के लिए पैसे मांग रही थी। किसी ने कहा तुम्हारे पास इतना गोल्ड रखा है वो बेचो ना अपनी बेटी के लिए, तो वो कहने लगी वो मैंने आड़े वक्त के लिए रखा हुआ है। तो मुझे जब पता चला मैंने कहा इन आंटी से जाके कहें कि ये आड़ा वक्त आ गया ना, अब आपकी बच्ची की शादी का मसला है और आड़ा वक्त आ गया तो अब उसको बेचें, तो ये ठीक नहीं है जो हमारे यहाँ। वैसे जहेज़ वहेज इस्लाम में सही नहीं है, इस पर मैं इंशाल्लाह मुस्तकिल बयान करूँगा, लेकिन एक मिसाल दे रहा हूँ मैं कि आड़े वक्त को पता नहीं क्या डेफिनेशन है लोगों के यहाँ। तो 5 चीज़ें किसी के पास अगर 52.5 तोला चांदी के बराबर हैं तो वो ज़कात का मुस्तहिक नहीं है। हाँ अगर उस पर, पहले मैं 5 चीज़ों को दोबारा डिफ़ाइन कर दूँ, 5 चीज़ें या 4 या 3 या 2 या 1, मिसाल के तौर पर कुछ भी नहीं है लेकिन एक प्रॉपर्टी ही आपको पता है 50 हज़ार तक की, तो आजकल कम से कम यानी प्रॉपर्टी की इतनी वैल्यू तो बहरहाल होती है। तो किसी गरीब के पास ऐसी प्रॉपर्टी है और वो ना किराए पर दी हुई है उसने, ना खुद उसमें रह रहा है, तो फिर उसको ज़कात देने की इजाज़त नहीं है। गरीब के पास अगर सोना या चांदी या कैश अमाउंट पड़ा हुआ है और उसके पास जो है वो ये 52.5 तोला चांदी के बराबर अमाउंट है, तो आप उसको ज़कात नहीं दे सकते। क्यों नहीं दे सकते? लोग कहते हैं बेचारा कैसे ज़िंदगी गुजारेगा, खर्चे तो बहुत होते हैं। तो शरीयत उसे कहेगी पहले वो खर्च करो अपने ज़रूरत में, फिर आप इस्तेमाल कर, फिर आप ज़कात ले सकते हैं। यानी 50,000 आपके पास अगर पड़े हुए हैं उस गरीब के पास, तो इस्लाम ये कहता है पहले उससे खुद राशन ख़रीदो, फिर जब आप के पास निसाब से कम रकम हो जाए तो अब आप उसको ज़कात दे सकते हैं। तो ज़कात 4 चीज़ों पर वाजिब होती है, लेकिन ज़कात जिन को दी जाएगी उसके लिए 5 चीज़ें देखना पड़ती हैं। हाँ, ये ज़रूर है कि गरीब के पास भी 5 चीज़ें या 4 या 3 या 2 या 1 चीज़ अगर इतनी है, लेकिन कर्ज़ा उससे भी ज़्यादा है, फिर ज़कात दे सकते हैं। यानी गुरबत वाले निसाब में भी प्लस माइनस करना पड़ता है। तो गरीब में भी ये देखा जाएगा कि ये इतना अमाउंट तो इसके पास है, तो जितना इसने लोगों से लेना है यानी जो इसने कर्ज़ा दिया हुआ है वो इसमें प्लस किया जाएगा, और जो इसने लोगों को कर्ज़ा देना है वो माइनस किया जाएगा। तो प्लस माइनस करके 52.5 तोला चांदी से कम अगर निसाब बन रहा है तो फिर ये ज़कात का मुस्तहिक है, ज़्यादा है तो फिर ये ज़कात का मुस्तहिक नहीं है। अब लोग कहते हैं हमें पता कैसे चलेगा कि भाई इनके पास ये सब कुछ है? तो देखें, शरीयत ने इसमें बहुत ज़्यादा तजस्सुस की हमें इजाज़त नहीं दी है, घर घर जाके लोगों की पतलूने चेक करना कि कितने पैसे रखे हुए हैं, ये किसी के लिए पॉसिबल नहीं है। तो उसमें सरसरी सी एक तहकीक कर लेनी चाहिए। आप किसी को ज़कात देना चाहते हैं, थोड़ा से उसके घरेलू हालात आपको पता हों और एक लमसम अंदाज़ा लगा लें, कुछ क्रॉस क्वेश्चन पूछ के अंदाज़ा लगा लें, भाई तुम्हारे पास सुना है कुछ प्रॉपर्टी है, मैं ज़रा ख़रीदना चाहता हूँ। ऐसा ना बताएँ कि प्रॉपर्टी है तो मैं तुम्हें ज़कात देना चाहता हूँ, बताओ प्रॉपर्टी है या नहीं है। तो इस बात का इम्कान है कि वो खुदा न खास्ता झूठ ना बोल दे, कहीं इम्कान होता है। तो आप उससे यूं बात करें, यार मैं कुछ प्रॉपर्टी ख़रीदना चाहता हूँ, सुना है तुम्हारे पास भी कुछ प्रॉपर्टी है? वो कहे नहीं नहीं भाई मेरे पास तो नहीं है। तो बस इतना काफ़ी है। अब हम जाहिर है कोई किरामन कातिबीन की तरह तो नहीं उसके कंधों पर बैठ सकते कि 24 घंटे देखते रहें। थोड़ा सा गोल्ड वोल्ड का अंदाज़ा लगा लिया करें, भाई सोना वोना तो नहीं है तुम्हारे पास? सोना है तो बताओ, अच्छे रेट मिल रहे हैं आजकल मार्केट में, तो इससे वो उगल देगा कि सोना है कि नहीं है। तो इस तरह की कुछ क्रॉस क्वेश्चन हल्के फुलके पूछ के एक सरसरी सा अंदाज़ा, 100% तहकीक मुमकिन नहीं है, तो सरसरी सा अंदाज़ा लगाएं, आपको समझ में आता है कि मुस्तहिक है। और सबसे पहले रिश्तेदारों से पहल करें, मुस्तहिक है तो भाई ज़कात दे दी जाए। उसके बाद फिर अगर बाद में पता चलता है इसने ड्रामा किया था तो आपकी ज़कात अदा हो गई है, दोबारा देने की ज़रूरत नहीं है। तो ज़कात के मुस्तहिकीन में अल्लाह ने बयान किया कुरान में, फ़ुकरा हैं, मसाकीन हैं, रिश्तेदार हैं, ये पहले हैं। फिर दीनी मदारिस को भी देनी चाहिए ज़कात। फिर जो है जैसे आजकल एक कोरोना वायरस की वजह से एक वबा फैली हुई है लॉकडाउन की वजह से बहुत सारे गरीब लोग राशन के मोहताज हैं, उन तक भी पहुँचानी चाहिए। किसी ट्रस्ट पर आपको एतमाद है 100% कि वो ज़कात को ज़कात ही की जगह इस्तेमाल करते हैं, तो उनको भी दे सकते हैं आप। और बेहतर है कि ख़ुद जाके आप ज़कात अदा करें। तो दीनी मदारिस हैं, ये सदक़े जारिया बनते हैं आपके लिए, और मुस्तहिकीन हैं और आपके गुरबा और मसाकीन हैं। कोई ऐसा हॉस्पिटल है जिसके बारे में आपको ये इत्मीनान है कि ये सही जगह खर्च करेंगे ज़कात को, तो वहाँ भी है। तो ये खूब जहन में रखें कि ज़कात में ग़रीब को मालिक बनाना ज़रूरी है। मिसाल ग़रीब को या उसकी तरफ से कोई नामज़द वकील हो, उसको मालिक बनाना ज़रूरी है। मिसाल के तौर पर आपने ज़कात के पैसों से खाना ख़रीदा और ग़रीब के सामने ला के रख दिया कि खा लो, इससे ज़कात अदा नहीं होती, क्योंकि आपने परमिशन दी है उसको। परमिशन से नहीं होती, आपको हैंडओवर करना पड़ेगा। तो या तो आप उसको पैसे हैंडओवर कर दें या खाना ख़रीद के आप उसको हैंडओवर कर दें कि अब तुम्हारी मर्ज़ी के खाओ या इसे बेचो, तो वो पूरा इख्तियार होना चाहिए उसको, तो बेच भी सकता है वो उसको। तो जबकि वैसे हम जब किसी को खाना खिलाते हैं उसमें बेचने को मायूब समझा जाता है, तो ज़कात में हैंडओवर करना ज़रूरी है कि ये राशन आप इस, यानी ज़कात पैसों की शक्ल में देना लाजिम नहीं है। आप ज़कात जो है कैश अमाउंट में भी दे सकते हैं और ज़कात से कोई चीज़ ख़रीद के भी दी जा सकती है। तो ये है, तो आपने जो आपकी ज़कात बनती थी फ़ौरन दें, बाद में दें, अभी मुस्तहिक नहीं मिल रहा उसको डिले कर दें, डिले करते करते अगर रमज़ान आ गया तो भी ठीक है, रमज़ान में दे दें आप ज़कात। यानी ज़कात की का हिसाब तो फ़ौरन ज़रूरी है, अदायगी फ़ौरन ज़रूरी नहीं है। अदायगी आप सहूलत से किसी भी वक्त कर सकते हैं। तो कैलकुलेशन कर लिया करें, फिर जैसे जैसे गरीब मिलता रहे उसको देते रहें, किस्तों में भी दी जा सकती है। तो अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें ज़कात अदा करने वालों में शामिल फरमाए। बहुत शदीद वईद है कुरान में, जिन पर ज़कात वाजिब है वो अदा नहीं करते। अल्लाह फरमाते हैं इसी माल को, इसी सोने चांदी को पिघला के क़यामत के दिन तुम्हारी पेशानियों को दागा जाएगा। अल्लाह हमें इस अज़ाब से महफूज फरमाए। व मा अलैना इल्ला अल बला।
पुरनूर सहर और जिक्र खुदा, नबियों की मदहा सराई।
پیغام سنا اے باد صبا، پر کیف ساتھ آئی۔
پوشیدہ ہے ایمان کی راہ اللہ کی کتاب مقدس میں۔
بس غور و فکر کا در ہے کھلا، حکمت سے سجی اس محفل میں۔
ہے لب پہ دعا زدنی علم، روشن ہی رہے یہ سارا جہاں۔
رمجھم رمجھم رحمت کی گھٹا، ہر ایک نے ہدایت پائی۔
نعمت اور برکت سے سجا افطار و سحر کا دسترخواں۔ ننے پھولوں نے مل کے کہا آج روزہ کشائی ہے۔ رمضان المبارک کی خصوصی نشریات رمضان میں بو۔
رمضان المبارک کی خصوصی نشریات رمضان میں بول، فہیم خان اور کرن ناز کے ساتھ، روزانہ صبح 3 بجے سحر ٹرانسمیشن اور شام 5:30 بجے افطار ٹرانسمیشن، صرف بول انٹرٹینمنٹ پر۔